यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। वर्षाका कारण मुलुकका विभिन्न भागमा भएको क्षतिको विवरण संसदमा जानकारी गराउन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। गत जेठ 28 गतेदेखि हालसम्म विपदका घटनामा परि 80 जनाको मृत्यु। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा महामन्त्री डाक्टर मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पदबाट बर्खास्त। एकीकृत समाजवादीले असारभित्र केन्द्रीय कमिटिलाई पूर्णता दिने र बेरिल आदिका कारण अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा 17 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा थारू आयोगको 5 वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आयोगको 5 वार्षिक प्रतिवेदन 2079 श्रावणदेखि 2080 असार समक्ष सभा समक्ष पेश गर्नुभयो। यस्तै बैठकले जलस्रोत विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। त्यस्तै बैठकले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले देशका विभिन्न स्थानमा बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको, खास गरी सबैभन्दा बढ़ी कञ्चनपुर र कैलालीमा पुगेको क्षतिका सम्बन्धमा सरकारको ध्यान आकर्षण गराउँदै समयमै राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले अविरल वर्षाका कारण भएको क्षतिप्रति सरकार अनभिज्ञ रहेको भन्दै मुलुकका विभिन्न भूभागमा पुगेको क्षतिको विवरण यकीन गरी संसदमा जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले चुरेको संरक्षण हुन नसक्दा तराईका विभिन्न जिल्लामा प्रत्येक वर्ष खेतीयोग्य जमीन डुबानमा परिरहेको भन्दै समयमै चुरे संरक्षण गर्न सकिएन भने खेतीयोग्य जमीन मरूभूमिमा परिणत हुन सक्नेतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले वर्षाका कारण अवरूद्ध दूरसंचार सेवा, खानेपानी, बाटोघाटो लगायतका अत्यावश्यक सेवाहरू सुचारू गर्न पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 27 गते बिहिबार दिउँसो 4 बजे बस्नेछ। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि आज दिउँसोसम्म 80 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो लगायतका विपदमा परि काठमाण्डौ उपत्यकामा 1, कोशी प्रदेशमा 19, मध्य प्रदेशमा 3, बागमती प्रदेशमा 4, गण्डकी प्रदेशमा 22, लुम्बिनी प्रदेशमा 20, कर्णाली प्रदेशमा 4 र सुदूरपश्चिम प्रदेशमा 7 जना गरी 80 जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। साथै काठमाण्डौ उपत्यकामा 3, कोशी प्रदेशमा 23, मध्य प्रदेशमा 7, बागमती प्रदेशमा 4, गण्डकी प्रदेशमा 26, लुम्बिनी प्रदेशमा 8, कर्णाली प्रदेशमा 15 र सुदूरपश्चिम प्रदेशमा 11 जना गरी 97 जना घाइते भएका छन्। त्यस्तै बाढ़ी पहिरोमा परि कोशी प्रदेशमा 2, बागमती प्रदेशमा 2 र सुदूरपश्चिम प्रदेशमा 1 जना गरी 5 जना बेपत्ता रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाढ़ीका कारण 161 घर डुबानमा परेको छ भने 138 घर, 54 गोठ, 41 पुल, एउटा विद्यालय र 2 सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै बाढ़ी पहिरोमा परि 384 पशु चौपाया मरेका छन्। यसैगरी बाढ़ी पहिरो लगायतका विपदबाट 2764 घर परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उदयपुरमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। त्रियुगा नगरपालिका वडा नम्बर 15 खाम्बु स्थित तोरीबारीकी 9 वर्षीया रूपकला मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोमा परि 40 वर्षीया हीरा कुमारी मगर र 7 वर्षीय योगेश मगर गम्भीर घाइते भएका छन्। अविरल वर्षाका कारण अवरूद्ध बनेको कर्णाली अरनिको र कोशी राजमार्ग सञ्चालनमा आएको छ। गत शुक्रबारदेखि अवरूद्ध कर्णाली राजमार्ग आज अपरान्नदेखि एकतर्फी खुला भएको हो। जिल्लाको शुभ कालिका गाउँपालिका एकमा गगने खोलामा पहिरो पछ्याएपछि एकतर्फी रूपमा सवारी साधनका निम्ति खुला गरिएको कार्यालयका प्रमुख चेतन कुमार मण्डलले बताउनुभयो। पहिरोका कारण 14 घण्टादेखि अवरूद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। हिजो राति राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका 8 स्थित 50 किलोमा पहिरो जाँदा सड़क अवरूद्ध भएको थियो। वर्षाकै कारण अवरूद्ध बनेको कोशी राजमार्ग पनि सञ्चालनमा आएको छ। लगातारको वर्षापछि आएको बाढ़ीले कैलाली जिल्लाको भजनी नगरपालिकामा 313 र टिकापुर नगरपालिकामा 174 घर परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू उलाकी सड़क, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्। भजनी नगरपालिका बाढ़ीले सबैभन्दा बढ़ी प्रभावित भएको छ। भजनीका 313 परिवार विस्थापित भएका छन् भने 4848 परिवार बाढ़ीले प्रभावित भएका विपद व्यवस्थापन शाखा प्रमुख विष्णु नेउपानेले जानकारी दिनुभयो। बाढ़ीले भजनीका अधिकांश सड़कमा क्षति पुर्याएको छ। भजनीमा खेतीयोग्य जमीन 75% डुबानमा परेको प्रमुख नेउपानेले बताउनुभयो। यस्तै लगातारको वर्षापछि आएको बाढ़ीले कैलालीको टीकापुर नगरपालिकाको वडा नम्बर 6 बढ़ी प्रभावित भएको छ। वडा नम्बर 6 बस्तीमा मोहना नदीको बाढ़ी पसेपछि डुबानमा परेको हो। त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ। चार दिनदेखिको निरन्तर वर्षाका कारण कञ्चनपुर जिल्लामा जनधनको ठूलो क्षति भएको छ। कञ्चनपुरका अधिकांश भूभाग बाढ़ीले जलमग्न हुनुका साथै अहिलेसम्म 4 जनाको मृत्यु भएको छ। कैयौं पशु चौपा र धनमालको क्षति भएको छ भने हजारौं नागरिक विस्थापित भएका छन्। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
असार 21 गतेदेखि 24 गतेसम्म परेको निरन्तरको वर्षाका कारण कञ्चनपुरका धोधारा चाँदनी, भीमदत्त, बेलडाणी, भेलौरी, लालझाडी र पुनर्वास क्षेत्र बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। धोधारा चाँदनीको कुतिया कबर र सुन्दरनगर तथा भीमदत्तको गड्डा चौकीदेखि महेन्द्रनगर बजारसम्म महाकाली नदीको पानीले डुबानमा छ। त्यस्तै चौधर नदीमा आएको बाढ़ीले नहर फुटेर गाउँ बस्दा बेलडाणीका वडा नम्बर 3, 4 र 5 क्षेत्र डुबानमा छन्। उता धोधा नदीको बाढ़ीले बेलौरी, लालझाडी र पुनर्वासका बस्तीहरू डुबानमा परेका छन्। कञ्चनपुरका बाढ़ी पीड़ितहरू
स्कुलतिर बाढी आएर पुरा किताबहरू पनि बगाए।
पहिलो कुरा त बस्ने घरै रहेन। अब दोस्रो कुरा भित्र भएको अलिकति आफ्नो खानेकुरा, ओढ्ने बिछाउने, बस्ने होइन, लुगा कपडा केही पनि रहेनन्, सबै बगाइसक्यो।
घाँटीको गरगहना पनि हामीले सुमात पाएन। भित्र नाच पानी केही पनि छैन। अहिले हामीले केही पनि पाएको छैन। बोकाए तिसाए बसेर बाल बच्चा रोएका छन्, बुढापाका रोएका छन्। हाम्रा गोरु भुइँसी बगेर कहाँ पुगे हामीलाई थाहा छैन।
बाढीका कारण कञ्चनपुरको पुनर्वासमा 3 जना किशोरी र कृष्णपुरमा 1 जना शिशुले ज्यान गुमाएका छन् भने बेलडाणीको चौधर नदीमा डुबेर बेपत्ता भएका 1 जना युवक अझै बेपत्ता छन्। कञ्चनपुरको बेदकोट स्थित सुडामा कलभट भत्किँदा आइतबार रातिदेखि अवरूद्ध पूर्व पश्चिम राजमार्ग डाइभर्सन खोलेर आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ। कञ्चनपुर जिल्लाभर 4000 भन्दा बढ़ी व्यक्तिहरू विस्थापित भएकोमा अधिकांशलाई घर फर्काइएको छ भने केहीलाई अझै विद्यालय तथा सार्वजनिक क्षेत्रमा राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताउनुभयो।
कञ्चनपुर जिल्लाको 70% भन्दा बढी जमिन डुबानमा थियो। तथापि अधिकांश असुरक्षित ठाउँमा रहेका घर परिवारका 42,000 व्यक्तिहरू स्थानान्तरण गरिएकोमा अहिले अधिकांश व्यक्तिहरू आफ्नो घर फर्किनु भएको छ, सुरक्षित स्थानमा राखेका छौँ।
चौधर नदीले धार परिवर्तन गरी मानव बस्तीमा पस्दा सबैभन्दा बढी क्षति भएको छ। चौधर नदीले गर्ने क्षति न्यूनीकरणका लागि संघर्ष समिति नै गठन गरेर वर्षौंदेखि सरकारसँग तटबन्धको माग गरिए पनि हालसम्म कुनै सुनवाई नभएको संघर्ष समितिका संयोजक जनक सिंह धामी बताउनुहुन्छ।
तटबन्ध यहाँ 5 किलोमिटर बेलडाणीको गढी भन्ने ठाउँ छ, वडा नम्बर 2 को, त्यहाँबाट लिएर तल्लो झिलमिलाको जो त्यो इन्डियाको बोर्डर छ त्यहाँसम्म चाहिँ 4.5 देखि 5 किलोमिटर छ। त्यसको इस्टिमेट पनि बनेको छ 7 करोड 11 लाख। अहिले तत्काल पनि त्यसलाई लागू गर्ने हो भने त्यो केही हुन सक्छ राहत यहाँका मान्छेहरू।
बाढ़ीका कारण पशु चौपाया लगायत अन्य क्षतिको विवरण भने आउन बाँकी छ। सोमबार दिउँसोदेखि भने वर्षा रोकिएकोले उद्धार, राहत र व्यवस्थापनमा केही सहज भएको छ। यद्यपि डुबानग्रस्त क्षेत्र र नदी तटीय क्षेत्रका नागरिकहरूको दीर्घकालीन व्यवस्थापनका लागि भने राज्यले गृह योजना बनाएरै काम गर्नुपर्ने देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
मुगु स्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ। अविरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको रारा नागरिक उड्डयन कार्यालय तालचका प्रमुख कृष्ण रिजालले जानकारी दिनुभयो। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरूद्ध हुँदै आएको थियो। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज सहकारी विभागका रजिष्ट्रार र पूर्व रजिष्ट्रारसँग छलफल गरेको छ। छलफलका क्रममा रजिष्ट्रार एवं पूर्व रजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड़ दिनुभएको समिति सचिव बबिता मिश्रले जानकारी दिनुभयो। समितिले सरोकार भएका निकायसँग कागजात मगाएर ती निकायका कुरा सुन्ने, बुझ्ने लगायतका अध्ययन गरिरहेको सचिव मिश्रले बताउनुभयो। समितिले आगामी बैठकमा सहकारीका पीड़ितसँग छलफलको तयारी भएको पनि बताएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सिप र दक्षता पनि अभिवृद्धि बढ़ाउनु पर्ने बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले देशलाई आवश्यक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले यस वर्षको एसई परीक्षाको नतिजाले शिक्षाको गुणस्तर कमजोर देखिएको हुँदा गुणस्तरीय शिक्षाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सदनमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई छलफलका आधारमा गुणस्तरीय शिक्षाको आधार तयार गर्ने गरी पारित गराउने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक सरेको छ। बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यही असारभित्र केन्द्रीय कमिटिलाई पूर्णता दिने भएको छ। भूगोल क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी 206 केन्द्रीय सदस्य थप गर्न लागेको हो। पार्टीमा 299 सदस्यीय कार्यसमिति तथा 21 पदाधिकारीको व्यवस्था गरिएकामा महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूषाल सहित 93 केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो। हाल पार्टीमा 206 केन्द्रीय सदस्य पद रिक्त छन्। साथै प्रदेशका इन्चार्ज र सचिवलाई सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा सिफारिश गर्न पार्टीले निर्देशन दिएको नेता सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। वर्तमान केन्द्रीय कमिटिले सबै प्रदेशबाट सिफारिश गरिएका सदस्यहरूको कार्य प्रगतिका साथै संगठित सदस्यताका आधारमा नयाँ केन्द्रीय सदस्य छनौट गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ। ढकाललाई रासोपाले महामन्त्री प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो। ढकालले पार्टीको बैठकमा अराजकता प्रस्तुत गरेको भन्दै यसअघि पार्टीको अनुशासन आयोगले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिश गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको दक्षिण पूर्वी राज्य टेक्सस र लुसियानामा समुद्री चक्रवात वेरिलका कारण कम्तीमा 7 जनाको मृत्यु भएको छ। आँधीका कारण 1100 भन्दा बढ़ी हवाई सेवा रद्द गरिएको अधिकारीहरूले बताएका छन्। आँधीका कारण करिब 30 लाख मानिस बिजुली सेवाबाट वञ्चित भएका थिए। क्यारेबियन क्षेत्रमा पनि थप 10 जनाको मृत्यु भएको र अझै आँधी शक्तिशाली हुँदै गएकोले क्षतिको घटना बढ़न सक्ने अनुमान गरिएको छ। भारी वर्षाका कारण भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय तथा अन्य शैक्षिक संस्थाहरू आज बन्द गरिएको छ। वर्षाका कारण आजका लागि निर्धारण गरिएको विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारी वर्षापछि रेल तथा उड़ान सेवाहरू पनि प्रभावित भएका छन्। हिजो विभिन्न स्थानमा 300 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन गरिएको थियो। स्थानीय नागरिकहरूको जीवधनको सुरक्षाका लागि राष्ट्रिय विपद सुरक्षा बलका टोलीहरू तैनात गरिनुका साथै तटीय क्षेत्रमा फँसेका मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी 2 दिनसम्म भारी वर्षा जारी रहने बताएको छ। रूसको 2 दिने भ्रमणका लागि मस्को पुग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग भेटवार्ता भएका तस्विरहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। भेटमा पुटिनले तेस्रो पटक भारतको प्रधानमन्त्री भएकोमा मोदीलाई बधाई दिनुभएको थियो। रूस र अस्ट्रियाको 3 दिने भ्रमणका क्रममा मोदी हिजो मस्को पुग्नुभएको हो।
चालू आर्थिक वर्षको असार 25 गते मंगलबारसम्म 13,56,21,00,00,000 रूपियाँ बराबरको बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। मंगलबार बिहानसम्मको तथ्याङ्क अनुसार सरकारले कुल लक्ष्यको 77.44% बजेट खर्च गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीको प्रावधान अनुसार आर्थिक वर्ष समाप्त हुनु एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नुपर्ने भएकाले सरकारले सोमबार सबैभन्दा बढ़ी भुक्तानीको चाप बेहोरेको हो। 25 असारसम्मको तथ्याङ्क अनुसार पूँजीगत खर्च 1,72,00,00,000 रूपियाँ नागेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो रकम कुल पूँजीगत बजेटको 56.97% हो। भरतपुर महानगरपालिकाले कृषि समूह फर्म तथा सहकारीलाई 66 थान कृषि उपकरण वितरण गरेको छ। भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले मंगलबार कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो। महानगरपालिकाले 50% अनुदानमा 2 करोड़को उपकरण वितरण गरेको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो। उपकरण हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख दाहालले भरतपुर महानगरले यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरू अघि बढ़ाएको बताउनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 15.79 अंकले बढ़ेको छ। मंगलबारको कारोबारमा परिसूचक 0.73% बढ़ेर 2,152.14 अंकमा पुगेको नेप्सेले जनाएको छ। विभिन्न 316 कम्पनीका 11,66,208 किता शेयर 5,53,59,00,000 रूपियाँमा कारोबार भएको छ। मंगलबारको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
अब खेल समाचार। महिला एशिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग 33 रनले पराजित भएको छ। एशिया कप खेल्न श्रीलंका पुगेको महिला राष्ट्रिय क्रिकेट टीमले श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेलेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाका आई डुलानी र नुथ्याङ्गनाले समान 27-27 रन जोड़े। उनीहरू दुवैले 41-41 बलको सामना गरेका थिए। श्रीलंका डेभलपमेन्टले पूरै 20 ओभर खेल्दै 8 विकेटको क्षतिमा 118 रन बनाए। नेपालका लागि शबनम राईले 14 रन खर्चिएर 3 विकेट लिइन् भने राजमती ऐरीले 12 रन खर्चिएर 1 विकेट हात पारिन्। नेपालको ब्याटिङ लाइनलाई कमजोर पार्न श्रीलंकाका लागि देमी बिहंगाले 7 रन खर्चिए। 3 विकेट हात पार्दा एम शिवानीले 10 रन खर्चिएर 2 विकेट लिइन्। महिला एशिया कप अगाडि नेपालले श्रीलंकासँग 3 अभ्यास खेल खेल्दैछ। साउन 4 गतेदेखि 13 गतेसम्म हुने एशिया कपमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मलेसिया, थाइल्याण्ड र यूएई सहित 8 टीम सहभागी छन्। 2 समूहमा हुने प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालको समूहमा यूएई, पाकिस्तान र भारत छन्। प्याराग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक डेनियल गार्नोलाई बर्खास्तमा परेका छन्। पाराग्वेले समूह चरणका खेलमा कोलम्बियासँग 2-1, ब्राजिलसँग 4-1 र कोस्टारिकासँग 2-1 पराजित भएको थियो। अर्जेन्टिनाका 54 वर्षीय गार्नारोले पाराग्वेमा 1 वर्षभन्दा कम समय बिताए। उनी 10 खेल खेलेर बर्खास्तमा परेका हुन्। सेप्टेम्बरमा गुइलेर्मो बारो सेलोटोलाई प्रतिस्थापन गर्दै मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले यता उनको टोलीले 5 मात्र गोल गरेको छ भने 13 गोल खाएको छ। टोलीको अर्को चुनौती सेप्टेम्बरमा सन् 2026 विश्वकप छनौटमा हुनेछ। पाराग्वेले उरुग्वे र घरेलु मैदानमा ब्राजिलसँग खेल्नेछ। अब मौसम। आगामी 24 घण्टामा देशभर बदलिरही कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाका साथै कोशी प्रदेशको 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरहरूमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 88.2 मिलिमिटर। काठमाण्डुको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 23.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस र दिपालको अधिकतम 35.6 डिग्री सेल्सियस न्यूनतम 22 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। वर्षाका कारण मुलुकका विभिन्न भागमा भएको क्षतिको विवरण संसदमा जानकारी गराउन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। गत जेठ 28 गतेदेखि हालसम्म विपदका घटनामा परि 80 जनाको मृत्यु। राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा महामन्त्री डाक्टर मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पदबाट बर्खास्त। एकीकृत समाजवादीले असारभित्र केन्द्रीय कमिटिलाई पूर्णता दिने र बेरिल आदिका कारण अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा 17 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।